الحمد لله رب العالمين، الرحمن الرحيم، مالك يوم الدين. إياك نعبد وإياك نستعين، اهدنا الصراط المستقيم، صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. صل على محمد. صلى الله عليك يا أبا عبد الله وعلى الأرواح التي حلت بفنائك، عليك مني سلام الله أبدا ما بقيت، وبقي الليل والنهار ولا جعله الله آخر العهد مني لزيارتكم. سب مل کر میرے ساتھ سید الشہداء کی خدمت میں سلام پیش کریں گے. السلام علی الحسین وعلی علی بن الحسین وعلى أولاد الحسين وعلى أصحاب الحسين. ما شاء الله لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله السميع العليم من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي خلقنا في أمة الذي فاز رتبته إلى قاب قوسين، وأكرمنا بولاية وصيه الذي ردت له الشمس مرتين، وجاهد بالسيفين وصلى إلى القبلتين، وشرفنا بحب الزهراء أم السبطين، وجعلنا من الباكين على مصاب الحسن والحسين والتسعة من ذرية الحسين الذين من بكى على مصابهم رجح حسناته أعمال الثقلين، والصلاة والسلام على أشرف الكونين رحمة للدارين جد الحسنين، أعني أبا القاسم محمد. وعلى أهل بيته الأطيبين الأطهرين رحمة الله على محبيهم ولعنة الله على أعدائهم ومنكري فضائلهم وغاسبي حقوقهم أجمعين. أما بعد، فقد قال سيدنا ومولانا سيد الشهداء أبو الأئمة أبو عبد الله الحسين عليه أفضل الصلاة والسلام: أيها الناس، إن الله ما خلق العباد إلا ليعرفوه، فإذا عرفوه عبدوه، فإذا عبدوه استغنوا بعبادته عن عبادة ما سواه. صدق مولانا العظيم. درود پڑھیے محمد و آل محمد. عزاد محترم، عزاداران سید الشہداء، سلام علیکم ورحمۃ اللہ. عشرہ اربعینیہ کی مناسبت سے یہ دوسری تقریر کہ جس میں عنوان گفتگو امام حسین کے فرمان پر عمل کرتے ہوئے آفاق مہدویت قرار دیا گیا. کل کی گفتگو یقیناً میرے معزز سامعین کے اذہان میں موجود ہوگی، محفوظ ہوگی. کل جہاں سے گفتگو کو چھوڑا تھا وہیں سے سلسلے کو آج آگے بڑھایا جائے گا. اس سے پہلے اس ترتیب کو بیان کرتا چلوں کہ جس ترتیب سے ہماری گفتگو جاری ہے، تاکہ میرا بافہم مجمع ان منزلوں کو، ان معرفت کے راستوں کو طے کرنے میں میرے ساتھ ساتھ سفر کرے. ہماری گفتگو آفاق مہدویت، کل میں نے عرض کیا کہ ہمارے وقت کے امام کی معرفت کی گفتگو اس سے بلند تر اور وسیع تر ہے کہ فقط چند واقعات سے امام زمانہ کو مربوط کیا جائے، اور فقط چند واقعات کو ان کے ظہور کی علامت ٹھہرایا جائے، بلکہ ہمارے وقت کے امام کی گفتگو اور مہدویت کا موضوع، اس کی اہمیت کا اندازہ اس بات سے لگایا جائے کہ یہ موضوع ہمارے دین سے بھی بہت زیادہ گہرا تعلق رکھتا ہے اور ہماری دنیا سے بھی بہت گہرا تعلق رکھتا ہے. دنیا سے اس موضوع کا کیا تعلق ہے، اس پر تفصیل انشاءاللہ بعد میں آئے گی. ہماری گفتگو کہاں چل رہی تھی کہ مہدویت کے عنوان کا دین سے کیا تعلق ہے. پھر میں نے عرض کیا تھا، یہ ترتیب موضوع اسے یاد رکھیے گا، یہ بہت اہم ہے. پھر میں نے عرض کیا تھا کہ دین یا عقیدہ ہے یا شریعت ہے یا اخلاق ہے، کوئی چوتھی چیز تو دین نہیں ہے. پھر عقیدہ یا تو توحید ہے، معرفت خداوندی، یا نبوت ہے. پھر ہم نے موضوع کو تقسیم کیا تھا، یا تو نبوت عمومی ہے یعنی آدم سے لے کر عیسیٰ تک کے انبیاء، یا نبوت خاصہ یعنی میرے اور آپ کے نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم. ہم ابھی کس مرحلے میں ہیں گفتگو کے کہ مہدویت کے موضوع کا اللہ کی معرفت سے کیا تعلق ہے، اس بات میں ہماری گفتگو جاری تھی. پھر ہم نبوت اور مہدویت کے موضوع پر آئیں گے، اور پھر ہم مہدویت اور امامت کے موضوع کو ڈسکس کریں گے انشاءاللہ. اور امامت والی بات کو بھی ہم نے دو حصوں میں تقسیم کیا تھا، یا تو 11 اماموں کی امامت سے مہدویت کا کیا تعلق ہے، یا خاص طور سے صاحب عزا کہ جن کے صدقے میں یہ فرش عزا بچتا ہے، کہ جن کا ماتم کرنے مؤمنین آتے ہیں، اس آقا و مولا حسین کا مہدویت سے کیا تعلق ہے اور کیا عظیم اور گہرا ربط ہے. یہ الگ سے پیش کیا جائے گا. ہماری گفتگو ابھی دین اور دنیا میں سے دین کے مرحلے میں ہے، اور دین میں بھی عقیدے کے مرحلے میں ہے، اور عقیدے کے پہلے مرحلے اور پہلی منزل پر ہے کہ مہدویت کا اللہ کی معرفت سے کتنا گہرا تعلق ہے. یہ کل کی گفتگو کا خلاصہ ہو گیا. یہاں تک اگر میرے ساتھ آ چکے ہیں، آگے جانے کے لیے عازم سفر ہیں، توجہات میرے ساتھ ہیں، سماعتیں آمادہ ہیں، قلوب متوجہ ہیں، تو ایک درود پڑھ دیجئے وقت کے امام کی عدمت پر. اعزاز محترم، کل گفتگو یہاں رکی تھی کہ اللہ کی معرفت ممکن ہی نہیں ہے کسی دلیل کے بغیر. اگر انسان کو زمین کا رستہ طے کرنا ہو تو دلیل اور نقشے کا محتاج ہوتا ہے، اگر اس کی روح کو ارتقا کرنا ہو، آسمانی رستوں پر چلنا ہو، تو اس کے لیے بھی دلیل کی ضرورت ہے. اور وہ دلیل کون ہے؟ میرے وقت کے امام ہے. اس زمانے کا امام وہ دلیل ہے. پھر ہم نے عرض کیا تھا کہ وہ کہ جو امام کو نہ مانے اس کی مثال کیسی ہے، تو امام کی حدیث کے ذیل میں پیش کیا تھا کہ اس بکری کسی ہے کہ جو ریوڑ سے جدا ہو جائے، کہ جسے بھیڑیے اپنا شکار بنا لیں، اور یوں وہ شخص گمراہی کی حالت میں دنیا سے چلا جاتا ہے. آج گفتگو کو ایک منزل اور آگے بڑھانا چاہتا ہوں، معرفت خدا سے مہدویت کا ربط. عزیزان محترم، قرآن مجید وفرقان حمید میں ایک بہت ہی معروف سورہ ہے، سورہ مبارکہ اعراف. کیا حسین اتفاق ہے کہ اعراف کے حروف اصلی بھی عرفہ ہیں، اور ہماری بات بھی مہدویت اور معرفت خدا پر چل رہی ہے. اس سورہ مبارکہ اعراف میں تھوڑی سی تمہیدی گفتگو روایات کی روشنی میں ایک حسین نتیجے تک پہنچانا چاہ رہا ہوں. سورہ مبارکہ اعراف کی آیت نمبر 46، 46 خدا ارشاد فرماتا ہے روز قیامت کے احوال کو بیان کرتے ہوئے، وَعَلَى الْأَعْرَافِ رِجَالٌ يَعْرِفُونَ كُلًّا بِسِيمَاهُمْ. اللہ اکبر، اعراف پر، اعراف کی تفسیر ابھی پیش کی جائے گی، اعراف پر رجال ہوں گے، رجال جمع ہے، عربی سے واقف مجمع بیٹھا ہے، رجال جمع ہے رجل کی، اور رجل کہتے ہیں مرد کو، اعراف پر چند مرد ہوں گے، ان کا کام کیا ہوگا؟ یعرفون کلن بسیماہم، ہر کسی کو اس کے چہرے اور پیشانی سے پہچان رہے ہوں گے، اور ہوگا کیا؟ ونادوا اصحاب الجنت، اور جب ان کے سامنے ایسے افراد آئیں گے کہ جن کے چہرے سے پتہ لگ رہا ہوگا کہ یہ جنت والے ہیں، تو کیا ہوگا؟ انہیں پکاریں گے یہ رجال، یہ مرد کہ جو اعراف پر ہیں، اور کیا کہیں گے؟ ان سلام علیکم، تم پر خدا کی سلامتی ہو. اللہ اکبر، اعراف اور اس پر چند مرد کہ جن کا کام لوگوں کو ان کے چہروں سے پہچاننا ہے. توجہات میرے ساتھ ہیں. اعراف کسے کہتے ہیں؟ اعراف کہتے ہیں ایک بلند مقام کو، چاہے وہ کسی دیوار کی صورت میں ہو یا کوئی مٹی کا بڑا سا ٹیلا ہو، کوئی بھی ایسی بلند عمارت، بلند تعمیر کے جو دو جگہوں کے درمیان فاصلے اور حد بندی کا کام کرے، اسے اعراف کہا جاتا ہے. میرے چھٹے امام کا فرمان ہے، الاعراف کسبان بین الجنت والنار. اعراف کیا ہے؟ اعراف ایک بہت بلند ٹیلا ہے کہ جو جنت اور جہنم کے درمیان ہے، اور اس اعراف پر، اس بلند ٹیلے پر چند مرد ہوں گے کہ جن کا کام کیا ہوگا؟ جنتی اور دوزخی کو الگ کریں، جدا کریں. کیسے کریں گے؟ چہرے دیکھ کر کریں گے. توجہ ہے؟ جب مفسرین کرام نے اس آیت کو دیکھا، جب مورخین نے اس آیت کو دیکھا تو پریشان ہو گئے. خدا یہ کہہ دیتا علی الاعراف ملائکہ، اعراف پر، اس حد پر چند فرشتے ہیں کہ جن کا کام جنتی اور دوزخی لوگوں کو جدا کرنا ہے، تو لوگوں کو اتنی پریشانی نہیں ہوتی سمجھنے میں، ایمان لے آنے میں. لیکن میں کیا کروں کہ قرآن جانے، خدا جانے اور اس کے راز جانے، یہ نہیں کہا کہ اعراف پر فرشتے ہوں گے، کیا کہا؟ اعراف پر رجال ہوں گے. اللہ اکبر. اب مؤرخ اور مفسر پریشان ہے، وہ کون سے مرد ہوں گے کہ جو اعراف پر ہوں گے؟ ہم ہاتھ جوڑ کے بزرگ مؤرخین اور مفسرین کی خدمت میں پیش کریں گے، اسلام میں مرد تھے ہی کتنے. اللہ اکبر، توجہ ہے. ارے اے مؤرخ، ذرا جائیے اور تاریخ کی کتابوں کو کھنگالیے، آپ کو قرآن کی آیت کی تفصیل مل جائے گی. ذرا حدیث نبوی کو ٹٹولیے، آپ کو آپ کے مطلوبہ مرد مل جائیں گے. ارے جب مفسر و مؤرخ نے تاریخ کو کھنگالنا شروع کیا، رسول کی بعثت سے لے کر ہجرت تک کا سفر طے کیا، اسے رسول کا جانشین تو مل گیا، رسول کا وزیر تو مل گیا، رسول کا خلیفہ تو مل گیا، رسول کا حامی و ناصر تو مل گیا، لیکن رجال نہیں ملے. اللہ اکبر، توجہ ہے. یہاں تک کہ ہجرت مدینہ آ گئی. اللہ اکبر. اب مورخ اور رسول کے بستر پر سو کر مرضی خدا کا خریدار مل گیا، مگر رجال نہیں ملے. یہاں تک کہ جنگ بدر آ گئی، جنگ بدر میں 313 خالص اصحاب مل گئے، لیکن رجال اب تک نہ ملے. جنگ احد آ گئی، جنگ احد میں امت کو ایک جوان مل گیا. اللہ اکبر، کیا آواز آئی تھی؟ لا فتح الا علی، علی سا کوئی جوان نہیں ہے. جنگ احد میں لوگوں کو جوان مل گیا، مگر رجال نہیں ملے. یہاں تک کہ مورخ تاریخ کے صفحے پلٹتا ہوا جنگ خیبر تک آ گیا، اور جنگ خیبر کی بھی 39 دن کی جنگ پڑتا چلا گیا، اسے مرد نہ ملے. قریب تھا کہ اسلام کا چہلم ہو جاتا، یہاں تک کہ 39ویں شب کو، شب 40 کو رسول فرماتے ہوئے نظر آئے، لَأُعْطِيَنَّ الرَّايَةَ غَدًا رجلا، اے مسلمانوں، کل میں علم اسے دوں گا جو مرد ہوگا. ایک درود پڑھی امیر المومنین کی عظمت پر. اب جا کر جنگ خیبر میں مؤرخ کو رجل مل گیا، مرد مل گیا، اب اگر رجال تلاش کرنے ہوں تو دیکھ لینا کہ سارے اسی رجل جیسے ہوں گے، سارے کرارن غیر فرارن ہوں گے، سارے یحب اللہ و رسولہ و یحبہ اللہ و رسولہ ہوں گے، اللہ اکبر، اور وہ کون ہوں گے؟ یا علی ہوگا یا علی کے فرزند ہوں گے۔ ایک صلوات پڑھیے محمد و آل محمد پر۔ خزانے محترم بات پہنچ رہی ہے، وعلی الاعراف رجال، اعراف پر چند مرد ہوں گے۔ یوں تو العاقل یکفیہ الاشارہ، عقل مند کے لیے اشارہ کافی ہوتا ہے، لیکن اس کے باوجود بھی اگر بات واضح نہ ہوئی ہو تو روایت کی روشنی میں پیش کر دیتا ہوں، اور مجھے نتیجے تک لے کے جانا ہے۔ مہدویت اور معرفت اللہ، اعراف پر چند مرد ہوں گے۔ ابن کوا، اس نام کو میرے نوجوان میرے بچے محفوظ کر لیں، ابن کوا یہ کون ہے؟ جو پہلے مولا علی کا صحابی تھا لیکن جنگ صفین کے بعد خوارج کے گروہ میں سے ہو گیا، اور خوارج کون تھے وہ تو آپ جانتے ہیں، میرا مجمع تاریخ سے واقف ہے۔ یہ ابن کوا، اچھا اس سے پہلے کہ اعراف سے متعلق ابن کوا سے مروی شدہ حدیث کو بیان کروں، ذرا ابن کوا کا کچھ پس منظر دیکھ لیجئے۔ کیوں؟ کیونکہ جس قدر روایت کا پس منظر انسان کی نظروں کے سامنے ہوتا ہے، روایت کو سننے کا لطف بھی ویسا ہی آتا ہے۔ توجہات میرے ساتھ رکھیے گا، یہ ابن کوا کے جو خارجی ہے، اگرچہ یہ علی کو حق پر نہیں مانتا بلکہ والعیاذ باللہ کافر کہہ کر مخاطب کرتا ہے، لیکن اس کی ایک خصوصیت تھی، یہ خارجی تھا، یہ ناسبی تھا، مگر سمجھدار تھا۔ اللہ اکبر، خارجی ہونے کے باوجود مسجد کوفہ میں علی کے منبر کے پائے کے پاس بیٹھ کر علی سے علم حاصل کرتا تھا۔ اللہ اکبر، کافر تھا، خارجی تھا، ناسبی تھا، لیکن جانتا تھا کہ اگر علم ملے گا تو صرف اسی در سے ملے گا۔ ایک صلوات پڑھیے محمد و آل محمد پر۔ یہ ابن کوا، میں روایت سے پہلے تمہیداً یہ حدیث پیش کر رہا ہوں تاکہ میرا مجمع پس منظر سے واقف ہو سکے، کیفیت کیا تھی، حالات کیا تھے ان دنوں۔ یہ ابن کوا ایک روز خود نقل کرتا ہے، میں علی کے منبر کے پائے کے پاس بیٹھا ہوا تھا کہ اچانک کسی شخص نے بلند ہو کر مجمع میں سے علی سے کوئی سوال کیا۔ جنگ صفین کا واقعہ اور قرآن نیزوں پہ بلند ہونے کا واقعہ تازہ تازہ تھا۔ جب اس شخص نے سوال کیا، علی نے کوئی جواب نہیں دیا۔ اللہ اکبر، علی کے جواب دینے میں بھی حکمت، علی کے خاموش رہنے میں بھی حکمت۔ علی نے کوئی جواب نہ دیا بلکہ کیا کیا، قرآن کے ایک نسخے کو اٹھایا اور اس سوال کرنے والے کے سامنے کھول کر رکھ دیا اور خاموش رہے۔ سوال کرنے والا تعجب میں آ گیا، پریشان ہو گیا، لیکن علی کے سامنے کچھ بولنے کی ہمت نہیں ہوئی، بیٹھ گیا۔ توجہات میرے ساتھ ہے نا۔ ایک دوسرا شخص بلند ہوا، پھر علی سے کوئی اور سوال کیا، علی نے پھر کچھ نہ کہا، پھر قرآن کا نسخہ کھول کر اس کے سامنے رکھ دیا۔ اللہ اکبر، یہ بھی مایوس ہو کر بیٹھ گیا۔ تیسرا کھڑا ہوا، علی سے پھر کوئی سوال کیا، علی نے پھر جواب نہیں دیا، پھر قرآن کا نسخہ کھول دیا، یہ بھی مایوس ہو کر بیٹھ گیا۔ ابن کوا کے جو خارجی تھا لیکن سمجھدار تھا، بافہم تھا، اپنی جگہ سے بلند ہو کر کہنے لگا، یا علی یہ کیا ماجرا ہے، یہ لوگ آپ سے سوال کرتے ہیں بجائے اس کے کہ آپ انہیں جواب دیں، آپ قرآن کھول کر ان کے سامنے رکھ دیتے ہیں۔ اب علی نے اپنی خاموشی کو توڑا، کہنے لگے، اے ابن کوا میں کیا کروں، جب میں اس امت کو کہتا ہوں کہ میں امام مبین ہوں تو انہیں سمجھ نہیں آتی، کہتے ہیں ہمیں قرآن سے حکم چاہیے، اور جب میں قرآن کھول کر ان کے سامنے رکھ دیتا ہوں تو مایوس ہو جاتے ہیں۔ میں یہی تو کہہ رہا تھا، صفین میں علی کا دعویٰ اور کیا تھا کہ وہ قرآن صامت ہے، وہ خاموش قرآن ہے، اگر تنہا اس کے پاس جاؤ گے تو جواب نہیں دے گا، اگر قرآن سے جواب چاہیے ہو تو بھی علی کے در پہ آنا پڑے گا۔ اس موقع پر ابن کوا نے ایک جملہ کہا تھا علی کو مسکرا کر، अपने अकीदे पर तो था, खारजी तो था, लेकिन अली की फजीलत का कायल था। कहने लगा काफिरुन मा अफकाहू। अल्लाहु अकबर, नकल कुफ्र, कुफ्र नबाशत के अनवान से कह रहा हूं। कहने लगा वल आयादु बिल्ला के अली अगरचे काफिर है उसके अकीदे में, लेकिन किस कदर समझदार काफिर है। मा अफकाहू, क्या साहिब फहम काफिर है। और वो कहते हैं ना कि अल-फ़ज़लु मा शहिदत बिहिल आदा, फजीलत वो होती है कि दुश्मन भी उसकी गवाही दे। अली का दुश्मन भी अली के इल्म और अली के अदल का कायल था। एक सलावात पढ़िए अली इब्ने अबी तालिब की आदमत पर। यहां तक सफर तय करके आ गए मेरे साथ इब्ने कव्वा के कुछ पसे मंजर को जान लिया। अब जरा सुनिएगा, ये खारिजी शख्स एक रोज अली की खिदमत में आता है और अली से एक आयत की तफसीर पूछता है। वो आयत कौन सी? वही सूरह आराफ आयत नंबर 40, व अलल आराफ रिजाल। आयत पढ़ के कहता है या अली ये रिजाल कौन है, ये मर्द कौन है जो आराफ पर होंगे। अब अली ने उसे बड़ा तफसीली जवाब दिया, शायद हिदायत पा जाए। अली फरमाने लगे मैं रिवायत के जुमले आपकी खिदमत में पेश कर रहा हूं, और फिर कह रहा हूं ये रिवायत भी अहम में मसादिर में से किताबें काफी से पढ़ रहा हूं। रिवायत कहती है कि जब इब्ने कव्वा ने इस आयत की तफसीर का सवाल किया तो मौलाए कायनात ने दो जवाब दिए, और यही से मैं अपने मौजू से जुड़ जाऊंगा। पहला जवाब, सवाल क्या था? वअलल आराफ रिजाल में रिजाल कौन है, वो जो बुलंदी पर मर्द होंगे वो कौन होंगे। मौला अली फरमाते हैं नहनु अलल आराफ नअरिफु अंसारना बिसीमाहुम, हम आले मोहम्मद हैं कि जो आराफ पर होंगे रोजे कयामत और अपने मददगारों को उनके चेहरों से पहचान लेंगे। अल्लाह अकबर, ये एक जवाब है अजीजों। इस नतीजे तक तो आप पहले ही पहुंच गए हैं। अली यहां खामोश नहीं हुए, अभी पहला जुमला क्या कहा, नहनु अलल आराफ। अरबी फहम मजमा है, तवज्जो कीजिएगा, पहला जुमला क्या कहा, नहनु अलल आराफ, हम आराफ पर होंगे। फिर बढ़ के दूसरे जुमले में इरशाद फरमाते हैं वा नहनुल आराफ, अरे आराफ पर होंगे को तो छोड़ो, आराफ भी हम ही हैं। क्या मतलब मौला? फरमाने लगे अल्लज़ी युअरफुल्लाहु बिसबीलिना, अरे हम ही वो आराफ हैं कि जिनके रास्ते से होकर अल्लाह को पहचाना जाता है। अल्लाहु अकबर, अरे हम ही वो आराफ हैं। फरमाने लगे कि अब जिसे जन्नत में जाना है फमन आरिफना व आरिफनाहु दखलल जन्ना। जरा ताल्लुकात तो देखो अली और अली के चाहने वालों में। कहने लगे हम ही आराफ हैं, अब जिसे हमने पहचान लिया और जिसने हमें जान लिया वो जन्नत में दाखिल हो जाएगा। वमन अनकरना व अनकरनाहु दखलन्नार, अब जिसका हमने इनकार कर दिया और जिसने हमारा इनकार कर दिया वो जहन्नुम में भेज दिया जाएगा। अल्लाहु अकबर। अब अली बात को आगे बढ़ाते हैं। यकीनन लोगों के जहनों में सवाल उठते हैं कि ये ही क्यों है, ये फजीलत आले मोहम्मद ही को क्यों ना मिली, क्यों मिली? कुरान की आयत है ना, अम यहसुदून अन्नास अला मा आताहुम अल्लाह मिन फज़लिह फकद आतैना आला इब्राहीम अल-किताब वल-हिक्मत व आतैनाहुम मुल्कन अज़ीमा। उन लोगों से हसद क्यों करते हैं कि जिन्हें अल्लाह ने अपनी फजीलतें बख्शी हैं? क्यों? क्योंकि हमने आले इब्राहीम, आले इब्राहीम कौन है, यही रसूल और अली तो हैं, हमने आले इब्राहिम को किताब भी दी, हिकमत भी दी और मुल्क अजीम दिया, इख्तदार अजीम दिया। अल्लाह अकबर। तो अब लोगों के जहनों में सवाल तो उठता है अली ही क्यों आराफ है। इन दो जवाबों को जहन में रखिएगा, एक नहनु अलल आराफ और दूसरा नहनुल आराफ, हम ही आराफ हैं। और एक क्या कहा, हम आराफ पर हैं। लोगों के जहनों में सवाल उठता है अली ही को क्यों ये फजीलत मिली, आले मोहम्मद ही क्यों है, बारह अइम्मा ही क्यों है। तो फरमाने लगे अली ने खुद इसका जवाब दिया, क्यों? क्योंकि सामने वाला शख्स खारिजी है। इससे पहले के सवाल करे अली ने जवाब दे दिया, अली कहते ही उसको हैं जो दिलों का हाल जानता हो। एक सलावात पढ़िए अली इब्ने अबी तालिब की आदमत पर। अली फरमाने लगे कि इन्नल्लाहा लौ शाअ लअर्रफ़ अन्नासा बिनफ़्सिही, अगर खुदा चाहता
तो लोगों को खुद ही अपनी पहचान करा देता। वलाकिन्नहु, लेकिन खुदा ने ऐसा नहीं किया, बल्कि क्या किया, जालना सबीलहु व सिरातहु, खुदा ने हम आले मोहम्मद को अपना रास्ता और अपना सिरात करार दिया। वह वजहुल्लजी युता मिन्हु, खुदा ने हम आले मोहम्मद को वो सिमत और जहत करार दी कि जिससे होकर अल्लाह तक पहुंचा जाता है। ये बात कहकर अली ने बहुत बड़े एतराज को खत्म कर दिया। अब कोई ये नहीं पूछ सकता कि अल्लाह ने ये क्यों किया, क्यों, क्योंकि कुरान की आयत ने वाज़े कह दिया, ला युसअलु अम्मा यफअलु वहुम युसअलून, खुदा से नहीं पूछा जाता वो क्या कर रहा है, बंदों से पूछा जाता है वो क्या कर रहे हैं। अल्लाहु अकबर। ये वही आजकल जो एतराज उठाया जाता है, आले मोहम्मद ही क्यों, अली ही क्यों, हुसैन ही क्यों, ये 12 अइम्मा ही क्यों, खुदा ने इन्हीं को ये मर्तबा और ये मकाम क्यों दिया, हम इन्हें ही वसीला क्यों बनाएं, हम डायरेक्ट बगैर वसीले और वास्ते के भी तो अल्लाह तक पहुंच सकते हैं। पहुंचना मुमकिन था अगर अल्लाह ने ये रास्ता करार दिया होता। दर हकीकत ही वही एतराज है जो गुज़िश्ता दौर की उम्मतें किया करती थी। जब अल्लाह उनके दरमियान में से उन जैसा बशर नबी बना के भेजता था तो क्या कहती थी कि अल्लाह ने इसे ही नबी क्यों बनाया, अल्लाह फरिश्ते को भेज देता। आज भी वही एतराज, अल्लाह ने आले मोहम्मद ही को वसीला क्यों बनाया अपने तक पहुंचने का, किसी और को बना देता, किसी फरिश्ते को बना देता। मौलाए कायनात ने जवाब देकर कयामत तक इस सवाल का सद्देबाब कर दिया। ये खुदा की चाहत है, ये खुदा का मंशा, ये खुदा की मंशा है, ये खुदा का इरादा है कि जिस पर सवाल नहीं किया जाए। बात पहुंच रही है, थक कर तो नहीं सुन रहे हैं, अगर समातें बेदार हैं तो मिलकर एक दुरूद पढ़ दीजिए मोहम्मद व आले मोहम्मद पर। तो अब अली ने उस सवाल की कि ये आराफ पर कौन मर्द होंगे, दो जवाब दिए, पहला हम ही आराफ पर होंगे और दूसरा नहनुल आराफ, हम खुद ही आराफ हैं। क्या मतलब, जरा बात को समझाने के लिए एक और मिसाल पेश करूं। असलन अजीजों, कयामत से मुताल्लिक जो मफाहीम हैं, जिनमें मीजान भी आ जाता है, जिनमें हौज़े कौसर भी आ जाता है, जिनमें आराफ भी आ जाता है और जिनमें पुले सिरात भी आ जाता है, आले मोहम्मद ने हमें इन मफाहीम की तफसील में इनके दो दो रुख बताए हैं। ये वक्त नहीं है कि माद और कयामत के मौजू पर बहस की जाए, मिसाल के तौर पर एक रिवायत पेश करता चलूं, मानी उल अखबार की रिवायत, शेख सदूक की किताब, और शेख, और ये हो नहीं सकता कि वक्त के इमाम का तज़किरा हो और शेख सदूक की बात ना आए, तफसील इंशाअल्लाह कल की मजलिस में। फरमाते हैं कि जब मुफद्दल बिन उमर ने छठे इमाम सादिक आले मोहम्मद इमाम जाफर सादिक अलैहिस्सलाम मुफद्दल ने छठे इमाम की खिदमत में आकर सवाल किया, मौला मा हुआ सिरात, ये जो आराफ के दो जवाब अली ने दिए ना, इसे समझाना चाह रहा हूं, ये दो जवाब क्यों हैं और इनमें क्या फर्क है। मौला मा हुआ सिरात, ये पुल सिरात क्या है, हम लोगों से हमेशा सुनते हैं तलवार से ज्यादा तेज, बाल से ज्यादा बारीक, आग से ज्यादा गर्म, सुन रखा है ना सबने, ये पुलिसरात है क्या, इसकी हकीकत क्या है। छठे इमाम फरमाते अस्सिरातु सिरातान, सिरातुन फिल दुनिया व सिरातुन फिल आखिरा, ऐ मुफद्दल तुम बामारिफत सहाबी हो, तुम्हें हम तफसील से बताएंगे, सुनो सिरात दो हैं, आज तक तो हमने एक ही सुना था, सिरात दो हैं, एक दुनिया का सिरात है, एक आखिरत का सिरात है। आखिरत का सिरात तो सब जानते हैं, वो जो पुल है जो जहन्नम के रस्ते में है, मौला ने दुनिया के सिरात पर से पर्दा उठाया, फरमाते लगे फअम्मस सिरातु फिद दुनिया, जहां तक दुनिया के सिरात का ताल्लुक है तो वो क्या है, फहुवल इमामुल मुफ्तरदु ताआ, दुनिया का सिरात कौन है, तुम्हारा वो इमाम है कि जिसकी फरमा बरदारी को खुदा ने तुम पर फर्ज और वाजिब करार दिया है। क्यों? मौला फरमाते हैं फमन आरिफहू, अब जो दुनिया में अपने इमाम को पहचान लेगा, अबर सिरात, वो आखिरत और जहन्नम के पुलिसरात को भी पार कर लेगा। वमन अनकरहू, जो दुनिया में अपने इमाम का, अपने सिरात का इनकार कर देगा, फतरद्दा फी नारे जहन्नम, उसके कदम पुलिसरात पर लर्जेंगे, और न फकत लर्जेंगे, संभलने का मौका भी नहीं मिलेगा, नारे जहन्नम में धकेल दिया जाएगा। बात पहुंच रही है, बात समझ आ रही है, वाजे हो रही है। लिहाजा ये मफाहीम वो हैं कि आले मोहम्मद ने इनकी दो तफसीरें की हैं, एक दुनिया के एतबार से, एक आखिरत में के एतबार से। जिस तरह सिरात दो हैं, इसी तरह आराफ भी दो हैं। एक वो आखिरत का आराफ के जिस पर चंद मर्द होंगे और वो भी अइम्मा होंगे, और एक दुनिया का आराफ जो कि खुद आले मोहम्मद हैं। बात वाजे हो रही है, और यहीं से मैं वक्त के इमाम और मारिफतुल्लाह के दरमियान ताल्लुक को समझाने की कोशिश कर रहा हूं। मेरा वक्त का इमाम इस वक्त इस दौर में आराफ की मंजिलत पर है कि जिसे अल्लाह तक पहुंचना है वक्त के इमाम की मारिफत हासिल करके पहुंच सकता है। जिसे अल्लाह की खुशनुदी को पाना है उसे पहले वक्त के इमाम को राजी करना पड़ेगा, वक्त के इमाम की खुशनुदी को हासिल करना पड़ेगा। बात वाजे हो रही है, और यहीं से गुफ्तगू को जरा आगे बढ़ाऊं। आयत में क्या कहा गया? وَعَلَى الْأَعْرَافِ رِجَالٌ يَعْرِفُونَ كُلًّا بِسِيمَاهُمْ, आराफ पर चंद ऐसे मर्द होंगे कि जो हर किसी को उसके चेहरे से पहचान रहे होंगे। अब जब ये बात वाजे हो गई कि उनमें एक मेरे वक्त का इमाम भी है, तो जरा इससे अगली आयत को भी सुन लीजिए। कुरान के मोजजात और कमालात में से एक कमाल यह है कि जहां तवल्ला आया है वहां बरात भी आया है। तवज्जो है, जहां ये कहा कि अस्हाब जन्नत को सलामुन अलैकुम कहेंगे, वहीं अगली आयत में इरशाद हुआ वनादा अस्हाबुल आराफ रिजालन यारिफूनहुम बिसीमाहुम। अरे यही अस्हाब, यही आराफ वाले मर्द बाज लोगों को देखकर उनके चेहरों से पहचानेंगे, और पहचान कर क्या कहेंगे? मा अग्ना अनकुम जमअकुम वमा कुंतुम तस्तकबिरून। ये जहन्नुम में जाने वाले लोग हैं, आराफ वाले मर्द ने एक मुखातिब करके कहेंगे कि तुम्हें तुम्हारी जमीयत, तुम्हें तुम्हारा इज्तिमा, तुम्हें तुम्हारा इजमा किसी काम ना आया, तुम्हें आले मोहम्मद के मुकाबले में इस्तिखबार और तकबर किसी काम ना आया, अब जाओ जहन्नुम में ऊंधे मुंह चले जाओ। बात वाजे हो रही है, ये मेरे वक्त के इमाम हैं कि जो कि जिनकी मारिफत के बाद ही दुनिया में अल्लाह को पहचाना जा सकता है, और यही इमाम रोजे आखिरत में असहाबे आराफ में से भी है, रिजाले आराफ में से भी है। अल्लाहु अकबर। अब जबकि गुफ्तगू इस मंजिल पर आ गई, चाहता हूं कि एक रिवायत आपकी खिदमत में पेश कर सकूं। आराफ पर लोग चेहरों से पहचाने जाएंगे। अब यहां फौरन एक चाहने वाले के जहन में सवाल उठता है ना कि वो कौन सी अलामत होगी उनके चेहरों पर, वो अलामत कैसे आएगी कि जिसके बाद रिजाले आराफ, आराफ वाले अफराद इसे पहचानेंगे कि ये हमारा है। वो अलामत किसके चेहरे पर नहीं होगी, वो कौन सी अलामत है कि जिसके चेहरे पर ना हो तो उसे हटा दिया जाएगा, ये पराया है। बहुत से आमाल हैं, बहुत सी बातें हैं, एक मुस्तकिल मौजू है, लेकिन यहां एक बड़ी ही हसीन और अजीब रिवायत आपकी समातों को हदिया करना चाहता हूं, और उस रिवायत का ताल्लुक साहिब अजा हजरत सैयदुश्शहदा मौला वाका अबा अब्दुल्लाह हुसैन अलैहिस्सलाम के साथ। अब चूंकि आराफ तक हम आ गए हैं, चेहरों की अलामत तक आ गए हैं, तो इस हसीन रिवायत के एक हिस्से को सुनते जाइए। रिवायत बहुत तवील है, रिवायत मेरे और आपके चौथे इमाम से है। रावी का नाम है कुदामा बिन जायदा। ये रावी चौथे इमाम की खिदमत में आता है। चौथे इमाम इससे सवाल करते हैं, बहुत तफसीली और तवील रिवायत है, मैं फकत अपना मतलूबा हिस्सा पेश कर रहा हूं आज। रावी चौथे इमाम की खिदमत में आता है, और ये कुदामा बिन जायदा कौन है? जायदा वो शख्स की जो चौथे इमाम का रिजाई भाई है। ये कुदामा उसका बेटा है, गोया चौथे इमाम का भतीजा, चौथे इमाम की बारगाह में आता है, बज़ाहिर बसरे का रहने वाला है। चौथे इमाम इससे सवाल करते हैं, या कुदामा बलगनी अन्नका तजूर कब्र अबी अब्दुल्लाह हुसैन, एज कुदामा मुझ तक ये खबर पहुंची, और रिवायत कामिलु ज़ियारात की रिवायत, मुझ तक ये खबर पहुंची है कि तुम मेरे बाबा हुसैन की कब्र की ज़ियारत के लिए जाते हो, जबकि तुम सुल्तान की निगाहों में बाशरफ इंसान हो, और सुल्तान और हाकिम वो है कि जो हमारी मोहब्बत रखने वालों को ज्यादा पसंद नहीं करता। तो अब तुम क्यों जाते हो, क्या तुम्हें खौफ नहीं है? कुदामा कहने लगा, फर्जंद रसूल, वल्लाही मा अर्जू मिन ज़ालिका इल्लल्लाह व रसूला, फर्जंद रसूल फकत अल्लाह और उसके रसूल की खुशनुदी की खातिर जाता हूं, अल्लाह अकबर, और मुझे राहे हुसैन में कोई तकलीफ पहुंचे, कोई मुसीबत मुझ पर आए, मुझे कोई गम नहीं है, अल्लाह अकबर। चौथे इमाम ने जब ये सुना तो अब उससे एक सवाल किया, और सवाल तीन मरतबा तकरार किया। चौथे इमाम उसे जांचना चाह रहे हैं, उसके खुलूस की गहराई को परखना चाह रहे हैं। फरमाने लगे, हल हाजा कज़ालिक, क्या जैसा तुम कह रहे हो वैसा ही है हकीकत में? कहने लगा, नाम ऐसा ही है। दूसरी मरतबा सवाल किया, क्या ऐसा ही है, अपनी बात पर कायम हो, तुम्हें राहे हुसैन में आने वाली मुसीबत पर कोई अफसोस नहीं है, कोई गम नहीं है? कहने लगा, फर्जंदे रसूल, ऐसा ही है। तीसरी मरतबा इमाम ने सवाल किया, क्या ऐसा ही है? फिर कहने लगा, फर्जंदे रसूल, ऐसा ही है। अब जब तीन मरतबा इमाम ने पूछा, तीन मरतबा इसने एक ही जवाब दिया, तो अब इमाम ने तीन मरतबा इसे बशारत दी। कहने लगे, अबशिर सुम्मा अबशिर सुम्मा अबशिर, अरे तेरे लिए खुशखबरी हो, फिर खुशखबरी हो, और फिर खुशखबरी हो, अल्लाह अकबर। फर्जंदे जहरा जिसे एक मरतबा खुशखबरी की दुआ दे दे, उसकी दुनिया और आखिरत संवर जाए, वो जिसे तीन मरतबा इमाम बुशरा कहकर मुखातिब कर रहे हो, उसके लिए खुशखबरी दे रहे हो, उसके नसीबों का आलम क्या होगा? तवज्जो है अजीजो, लेकिन यहां जुबान इमामत खामोश न हुई, बात आगे बढ़ी। तवील रिवायत के एक मौके पर मेरे वक्त के इमाम पहुंचे, मेरे चौथे इमाम पहुंचे और कहने लगे, तवज्जो है, आराफ पर जो लोग पहचाने जाएंगे उनके चेहरों पर अलामत क्या होगी? एक अलामत पेश कर रहा हूं, चूंकि मुनासिबत है इन अय्याम से, अरबईन हुसैनी बहुत नजदीक है, खुदा हम सबको जायरीन सैयदुश्शहदा में करार दे, बार बार दुनिया में आका की ज्यारत और आखिरत में उनकी शफात नसीब फरमाए। चौथे इमाम एक मौके पर फरमाते हैं कि ए कुदामा, तुम जिस मकाम पर जाते हो मेरे बाबा की ज्यारत के लिए, करबला, करबला के फजाइल पढ़े, और फिर फरमाने लगे, ये कोई मामूली मकाम नहीं है, रोजाना हर आसमान से 1,00,000 फरिश्ते अल्लाह से इजाजत लेकर मेरे जद हुसैन, मेरे बाबा हुसैन की कब्र की ज्यारत के लिए आते हैं, अल्लाह अकबर। ए जायर हुसैन, कभी खुद को तनहा ना समझना, ये फरिश्ते काम क्या करते हैं? चौथे इमाम फरमाते हैं, युसब्बिहुनल्लाह, अल्लाह की तस्बीह करते हैं, हुसैन पर गिरिया करते हैं, वयस्तगफिरून लिज़वारे, और जायरीन हुसैन के लिए मगफिरत तलब करते हैं। हम मासूम फरिश्तों की दुआ तो रद्द नहीं हो सकती ना अजीजों, और क्या करते हैं? अल्लाह अकबर। अब सुनिएगा, कयामत में लोगों को चेहरों की अलामत से पहचाना जा रहा है, यह अलामत कहां से आती है? चौथे इमाम फरमाते हैं, वयूसमूना अला वजह जुवार कब्र हुसैन, और हुसैन की ज्यारत करने वालों पर और उनके चेहरों पर ये फरिश्ते अलामत लगाते हैं। अलामत किस चीज से लगाते हैं? बे मैसम नूर अर्श ला, अर्श खुदा के नूर की रोशनाई से जायर हुसैन की पेशानी पर अलामत लगाई जाती है। क्या लिखा जाता है? हाजा जायर कब्र खैर शहदा वबन खैर अम्बिया, अरे ये खैर शहदा की कब्र का जायर है, ये खैर अम्बिया के नवासे की कब्र का जायर है। होगा क्या? फाइजा जा यौमल कयामा, अब जब रोजे कयामत ये जाहिर आएगा, युअरफु बिहादल मैसम, अरे इसे इसी अलामत से पहचाना जाएगा जो इसके चेहरे पर लगी होगी। एक दुरूद पढ़िए सैयदुश शहदा की आदमत पर। लिहाजा जाहिरे हुसैन हुसैन की ज्यारत करके खुद लोगों में यकीनन अपना नाम लिखवा लेता है, अपने आप को शामिल कर लेता है कि जिन्हें रोजे कयामत आराफ से आयमा पुकार कर कहेंगे ये हमारा है, खुदा मुझे और आप सबको उन लोगों में शामिल फरमाए। अजीजों यहां तक बात आ गई। ये वो मवारिद थे कि जहां अमूमी तौर पर अल्लाह की मारिफत से इमामत का रब्त है कि जिनमें मेरे वक्त के इमाम भी आ जाते हैं। अब दामने वक्त में ज्यादा गुंजाइश नहीं है, वरना गुफ्तगु को एक मरहला आगे बढ़ाना था। कल यहां से गुफ्तगु आगे बढ़ेगी कि खुसूसी तौर पर ज़माने गैबत में मेरे मौला की मारिफत और अल्लाह की मारिफत का क्या ताल्लुक है। इस हवाले से कल की गुफ्तगु में आपकी खिदमत में चंद मतालब पेश करूंगा और फिर महदवियत और नबूवत के मौजू पर आ जाऊंगा ताकि तेजी से मंजिलें तय हो सके। मौजू बहुत तवील है। आज हमारी गुफ्तगु कहां तक पहुंची कि अगर किसी को अल्लाह तक पहुंचना है, अगर किसी को अल्लाह की मारिफत हासिल करनी है, तो वक्त के इमाम के दर से होकर जाना पड़ेगा और कोई रास्ता नहीं है। यही आराफ है, यही सिरात है, यही सबील है, यही सब कुछ है। बस अजीजों जाहिर हुसैन के जिसके चेहरे पर ज्यारत की निशानी रह जाती है। आज शबे तेरा सफर है और बाज रिवायात के मुताबिक, एक तारीखी कौल के मुताबिक आज दुख्तरे हुसैन की शहादत मनाई जाती है। इसी हवाले से चंद जुमले मसाइब के, आम लोग भी हुसैन के जाहिर होते हैं और हुसैन की ज्यारत करके अपने चेहरों पर अलामत ले जाते हैं। और वो अलामत क्या होती है, अर्शे खुदा के नूर की रोशनाई से लिखा जाता है कि ये हुसैन का जाहिर है। हुसैन की इस चार बरस की बेटी को, इस दुख्तर को भी हुसैन से मोहब्बत पर चेहरे पर कुछ अलामतें मिली थी। अल्लाह अकबर, मैं यहीं से मंजिल मसाइब पर आ चुका। एक अलामत जाहिर हुसैन को मिलती है हुसैन की मोहब्बत की कि जिसकी वजह से आखिरत में पहचाना जाएगा, एक अलामत हुसैन की बेटी को मिली थी अपने बाबा से मोहब्बत की। वो क्या अलामत थी, वो चेहरों पर पड़े हुए नील थे, वो नीले रुखसार थे, वो खून आलूद कान थे, वो जला दामन था कि जो सकीना को अलामत मिली थी अपने बाबा से मोहब्बत की। ये बच्ची कि जो अपने बाबा से बेपनाह प्यार किया करती थी। कल जहां से मसाइब को छोड़ा था ना, वहीं से आज जोड़ देता। मैंने कल पेश किया था कि कूफा से शाम तक के रास्ते में ये बच्ची ऊंट से ऊंट पर संभल ना सकी और जमीन पर आ गिरी और वही काफिला रुक गया। सरे हुसैन ने आगे हरकत नहीं की जब तक सकीना को दोबारा नाके पर सवार न कर लिया गया। अजीजों यहां तक कल बात पहुंची थी, लेकिन क्या अब जब सकीना को सवार किया गया तो क्या कैफियत वही थी? नहीं अजीजों, अरबाब मकातिल ने अजीब जुमला लिखा, वो सुकैना के जो ऊंट पर संभल ना पाई थी, अपनी कमसिनी की वजह से ऊंट से जमीन पर आ गई थी, अरे जब जालिमों ने उसे दोबारा बेकजावा ऊंट पर सवार किया तो अब सकीना के सीना अकदस को ऊंट की कोला ऊंट की پالان پر اس کوہان پر سختی سے باندھ دیا کہ جب یہ بچی شام پہنچی اور اونٹ کی پشت سے اسے زمین پر لایا گیا تو زخموں کی تکلیف سے وہ کرتا وہ جلا دامن سکینہ کے جسد اطہر سے لگ چکا۔ اجرکم علی اللہ، اجرکم علی الزہرا، نہیں معلوم میں کیسے پڑھوں گا، آپ کیسے سنیں گے؟ اولاد والے بیٹھے ہو نا، بیٹیوں والے بیٹھے ہو نا، باپ کو اپنی بیٹی سے کیسی محبت ہوتی ہے، اور اگر باپ حسین جیسا ہو اور بیٹی سکینہ جیسی ہو تو محبت کا عالم کیا ہوتا ہے۔ کوئی یہ نہ سوچے کہ سکینہ کا فقط سفر مشکل گزرا، نہیں، شام پہنچ کر بھی اس بچی پر بڑے دکھ آئے، بڑی سختیاں آئیں۔ عزاداروں، جب کوئی بچہ یتیم ہو جاتا ہے اور آپ اسے دلاسا دینے جائیں، آپ اس کے جاننے والے ہیں، چاہنے والے ہیں، وہ آپ کو دیکھے اور اس کی آنکھوں میں آنسو جاری ہو جائے، تو دلاسے کا تقاضا کیا ہے؟ کہ آپ اسے اس کی ڈھارس بندھائیں گے، اس کے ذہن سے اپنے بابا کی وفات کے موضوع کو ہٹانے کی کوشش کریں گے، اس کے دل کو بہلائیں گے، اس کی دل جوئی کریں گے، اور اگر آپ کی گود میں آ جانے سے بھی وہ بات نہ مان سکے، اس کا گریہ جاری ہو، تو آپ اسے باہر لے جائیں گے، کچھ دیر سیر کرائیں گے، شاید اس بچے کا غم ہلکا ہو جائے۔ عزیزوں، اگر کوئی یتیم بچہ اپنے بابا پر رو رہا ہو تو اسے دلاسے کے لیے اس کے بابا کا کٹا ہوا سر تو نہیں دیا جاتا نا، یہ کہاں کی انسانیت تھی، یہ کہاں کا انصاف تھا؟ لیکن وہ سکینہ کے جو دنیا بھر کی ستائی ہوئی ہے کہ واقعہ کربلا کے وقت فقط 3 سے 4 برس کا سن ہے، یہ سکینہ اپنے بابا کو یاد کرتی رہتی تھی، اہل حرم دلاسا دیتے جاتے تھے، ایک موقع ایسا آیا، ایک رات ایسی آئی کہ جب سکینہ ٹھٹھک کر نیند سے بیدار ہوئی اور قید خانے میں بلند آواز سے گریا شروع کیا، جب بھیا سید سجاد نے پوچھا، اے بہن سکینہ کیا ہوا، کیا کوئی نئی تکلیف آ گئی، کیا زخموں میں نیا درد اٹھ رہا ہے؟ ارے تڑو کر کہنے لگی، انی رائت ابھی فی المنام، آج میں نے اپنے بابا کو خواب میں دیکھا، وکانا مضطربا اضطرابا شدیدا، اور میرا باپ شدید اضطراب کے عالم میں تھا، ارے میرا بابا تڑپ رہا تھا، میں کچھ نہیں جانتی، مجھے اپنے بابا سے ملوا لو۔ ارے یہاں جب سکینہ نے فریاد کا آغاز کیا، قید خانے میں کوہرام بپا ہو گیا اور اس کوہرام کی آواز لعین کے کانوں تک پہنچ گئی۔ ہاں زاداروں، جب لعین کی نیند میں خلل آیا، آرام میں خلل آیا، کہنے لگا یہ کیا ماجرا ہے، لوگوں نے بتایا حسین کی 4 برس کی یتیمہ ہے، اسے اپنے بابا کی یاد ستا رہی ہے، وہ دھاڑے مار کر رو رہی ہے، وہ اپنے بابا کو یاد کرتی ہے، بجائے اس کے کہ یتیمہ کو تسلی دی جاتی، لعین کہنے لگا، ارے جاؤ اس کے پاس، اس کے بابا کا سر لے جاؤ۔ ہاں عزیزوں، قید خانے میں کچھ لوگ داخل ہوئے، اللہ اکبر، ننی بچی نے کیا دیکھا کہ ایک تشت لایا جا رہا ہے اور اس تشت کو رومال سے ڈھکا ہوا ہے۔ یتیمہ تھی نا، یتیمی کے تقاضے جانتی تھی کہ جب کسی یتیم بچے کو ڈھارس دلانی ہو تو اسے کھانے یا پینے کا کچھ پیش کیا جاتا ہے۔ تڑپ کر کہنے لگی، پھوپھی اماں، میں نے غذا تو نہیں مانگی تھی، میں نے کچھ طلب تو نہیں کیا تھا، مجھے تو اپنے بابا کی یاد ستا رہی ہے۔ اللہ اکبر، جب آنے والوں نے یہ جملہ سنا، اچانک اس تشت پر سے اس منڈیل، اس رومال کو ہٹا دیا، ننی بچی کے سامنے بابا माँ का कटा सर रखा था, अब इस बच्ची ने किसी जानिब तवज्जो न की, फकत बढ़ के आगे आई, अपने बाबा के सर अकदस को अपनी गोदी में लिया और एक मरसिया पढ़ा, और वो मरसिया इस शहजादी का आखिरी मरसिया था। अजीजों, मरसिए के जुमले पेश कर रहा हूं, जिसे जितना गिरिए की तौफीक नसीब हो जाए, खुदा कोई गम न दे सिवाय गम हुसैन के, खुदा किसी बच्चे को ऐसा यतीम ना करे जैसे सकीना यतीम हुई। हाँ, सकीना ने अपने बाबा के सर को गोद में लिया और मरसिए के चंद जुमले कहे और कहकर खामोश हो गई। अल्लाह अकबर, वो क्या जुमले हैं। जब बच्ची ने अपने बाबा को गौर से देखा तो एक मर्तबा बाबा के सर के बालों में उंगलियों को फेर कर कहने लगी, मन लदी खदब का बेदिमाग, बाबा किसने आपके चेहरे अकदस को आपके खून से रंगीन कर दिया। अरे बाबा, मन लदी कता वरीदाग, बाबा किसने आपकी शहरक को काट दिया। बाबा मन लदी आई चमनी भी सिवर सिन्नी, बाबा मुझे इस कम सिनी में किसने यतीम कर दिया। आखिरी जुमला कहा हुसैन की यतीमा ने, मन लिल यतीमत हत्ता जकमूर, बाबा इस यतीमा को कौन पालेगा, इसका कौन ख्याल रखेगा, आपकी सकीना आपके बगैर बड़ी कैसे होगी। इन जुमलों का कहना था, तारीख ने लिखा, बच्ची ने बुलंद आवाज से रोते रोते फवदअत फमहा अला फमे अबीहा, शहजादी ने अपने होठों को अपने बाबा के कटे सर के होठों पर रख दिया। वह सकतत, और सकीना खामोश हो गई। सैयद सज्जाद ने शानों को हिलाया, अरे सकीना का सर बाबा के चेहरे से ढलक गया, कैद खाने में कोहराम आ गया। इन्ना लिल्लाह व इन्ना इलैहि राजू। अला व लअनतुल्लाहि अला अल-क़ौमि अज़-ज़ालिमीन। وسيعلم الذين ظلموا آل محمد أي منقلب ينقلبون। पारे लाहा, तुझे वास्ता सकीना की गुर्बत का, तुझे वास्ता शहजादी की यतीमे का, तुझे वास्ता शहजादी पर ढाए गए मजालिम का, बारे लाहा तमाम कमसिन औलाद पर उनके वालिदैन का साया सलामत फरमा। बारे लाहा हमारी इस अज़ा को अपनी बारगाह में कबूल फरमा, हमारे इन आंसुओं को कल्ब सकीना के लिए ढारस का बायस करार दे। बारे इलाहा हमें शहजादी सकीना के रोज़े की ज्यारत नसीब फरमा। बारे इलाहा हमारे तमाम सगीरा और कबीरा गुनाहों को मुआफ़ फरमा। बारे इलाहा जो मोमिनीन इमाम बारगाह अली रज़ा में इस मजलिस के इन मजालिस के इनकाद में खिदमत अंजाम दे रहे हैं, उन तमाम की जहमतों को अपनी बारगाह में कबूल फरमा। जो हाजरीन मजलिस हैं उनकी हाजात को अपनी बारगाह में मंजूर फरमा। बारे लाहा हमारे वो साथी, वो वॉलंटियर हजरात, बानियान में से वो हजरात के जो गुज़िश्ता बरस हमारे हमराह थे लेकिन इस साल अर्श पर हुसैन की आज़ादारी में मशगूल हैं, बारे लाहा उनके दरजात को बुलंद फरमा। बारे इलाहा उन्हें जिवारे मासूमीन में जगह इनायत फरमा। हम सब के मरहूमीन की मगफरत फरमा। बारे इलाहा सबसे बड़ी आरजू, सबसे बड़ी दुआ, मुंजिए बशर मुंतकिम करबला फरजंद जहरा कायम आले मोहम्मद के जहूर में ताजील फरमा और हमें उनके आवान अंसार में शुमार फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। मा तमे सकीना
और मोहम्मद व आले मोहम्मद सलावत। अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद।